नमस्कार, यो हो उज्यालो रेडियो नेटवर्क सिधाकुरा प्रश्न विचार काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिँदो नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिँदो नेपालमा हामी नेपालका फेर्दै गरेका गाउँघर, फेर्दै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र सिपका अनुभव साटासाट गर्छौं। यसपालि प्री मनसुनकै बेला राम्रो पानी परेको छ। पोहोर परार मकै छर्ने बेला खडेरी पर्दा किसान निराश हुन्थे, तर यसपालि फागुन चैतमा खडेरीले मकै छर्न पाइएन भन्ने पीर छैन। देशका प्राय सबै ठाउँमा राम्रो वर्षा भएको छ। पानी समयमै परेपछि धेरै किसान मकै छर्ने काममा लागेका छन्। यो बेलाको पानीले मकैलाई मात्र होइन अरू बाली नालीलाई पनि फाइदा भएको छ। यस विषयमा थप कुराकानी गर्न नार्कका वरिष्ठ वैज्ञानिक हरिकृष्ण उप्रेती हामीसित हुनुहुन्छ।
पानी परेपछि समग्रमा अब पानीको साथसाथ असिना पनि आएको छ। असिनाको डिमेरिटको कुरा देखाइदा कुरा आफ्नो ठाउँमा छ, त्यो त्यसले नोक्सान गरेको छ। अब यो किसानको हिसाबले चाहिँ पानी, यो अहिलेको परेको पानीले चाहिँ एउटा त गाउँ बाली भित्रमी ठाउँमा चाहिँ अलिकति असिलो गराएको छ उनीहरूलाई गर्नलाई। त्यो एउटा गहुँको हार्वेस्टिङको समय भएको ठाउँमा चाहिँ, अरू ठाउँमा चाहिँ जस्तो धानको चैते धानको लागि रोप्नलाई सजिलो बनायो, रोप्न रोपेको ठाउँमा किसान बढायो, त्यो फाइदा भयो। त्यसपछिबाट आएर अब हिउँदे मकै लगाउनेहरूले जसले चाहिँ अब अलिक चाँडै मकै लगाएको थिए, अहिले गर्मी बेला भएको छ, त्यसको लागि पनि यसले राम्रो गरेको छ भने अब गहुँ काटेर मकै रोप्नको लागि तयार गरेको जग्गामा पनि किसानको मात्रा भयो, किसानलाई त्यसले पनि फाइदा गराएको देखिन्छ। तरकारी खेती गरेकाहरूलाई पनि यसले फाइदा नै गराएको छ।
अब जस्तो
जहाँ असिना आएको छैन, असिनाले ड्यामेज गरे आफ्नो ठाउँमा, त असिना नभएको ठाउँमा चाहिँ यसले किसानले सबै समग्रमा सबै क्रपलाई राम्रो छ।
जस्तो अहिले पानी पर्यो भनेर सबै कुरा चाहिँ गरिहाल्ने, अथवा मकै पनि छरिहाल्ने, तरकारी खेती नि रोपी तरकारी पनि रोप्ने, तर बिचमा पानी परेन भने त त्यसले असर पुर्याउला नि। जस्तो मौसम विभागको भनेअनुसार पानी त पर्छ होला बेला बेला भन्नुभएको छ उहाँहरूले, होइन? तर यदि खडेरी भयो भने यो अहिले पानीको बेला चाहिँ लगाइहाल्ने, बिचमा फेरि ठुलो खडेरी भयो भने त्यसले कतिको नोक्सान गर्छ?
एकदम, त्यो पनि एकदम एकदम तपाईँले सही कुरा गर्नुभयो। अहिले यो क्लाइमेट चेन्ज भन्छ हामी, वातावरणमा जुन आएको बदलाव छ, त्यो बदलावले गर्दा यो असर देखिन्छ। हो, त्यसको लागि चाहिँ अब हामीले त्यो अब क्लाइमेट फ्रेन्डली टेक्नोलोजी अथवा क्लाइमेट स्मार्ट टेक्नोलोजी भन्छौँ हामी मकै खेतीको लागि, खास गरेर मकैको लागि चाहिँ अब हामीले मकै लगाउनु पर्यो भनेदेखि अब अहिले चाहिँ उच्च पहाडी क्षेत्रमा कतिपय ठाउँमा धेरै उच्च पहाडी क्षेत्रमा लगाइसकेका छ, उम्रिसकेका छ भने अलि उच्च पहाडी क्षेत्रको तल्लो बेलतिर चाहिँ अब लगाउने बेला भएको छ। मध्य पहाडी क्षेत्रमा अझै 2-4 दिन पछिबाट लगाउनु पनि मिल्छ मकै लगाउनलाई चाहिँ। भनेपछि अब हामीले सुहाउँदो जातहरू, हिजो आज निस्केका जातहरू हेर्नु पर्यो मुख्य कुरा, किनभने ती जातहरू हिजो आज निकालेका जातहरू यो क्लाइमेट चेन्जसँग चाहिँ मतलब सहन सक्ने, यस्तो 2-4 दिनको खडेरी सहन सक्ने हिसाबले हामीले डेभलप गरेको छ। ती नयाँ जात उनी जातहरूको छान्नु पर्यो, एउटा चाहिँ त्यो आफ्नो क्षेत्रमा लाग्ने खालको जातहरू चाहिँ कृषि विकास कार्यालयमा गएर सम्पर्क गर्नु पर्यो, अनि अथवा कृषि प्राविधिकहरूसँग सल्लाह गरेर अथवा केही नभए एग्रोभेटमा पनि सही एग्रोभेटहरूमा गएर चाहिँ त्यो एउटा गर्न सकिन्छ। भने अर्को चाहिँ हामीले साधारण खेती सुधारमा गर्न सक्यो भने पनि हुन्छ, जस्तो सिड प्राइमिङ भन्छौँ हामी, बिउलाई ढड्याएर रोप्ने भन्छौँ हामी। अब तपाईँको मकै रोप्ने बेला भएको छ, चिस्यान प्रशस्त देख्यो, पानी पर्यो, प्रशस्त चिस्यान छ, पानी पर्यो, आज पानी पर्यो, पानी पुग्ने जस्तो भयो भनेदेखि त्यो हामीले बिउको लागि मकै जुन राखेको हुन्छ त्यसलाई धड्याउने 12 घन्टा, 18 घन्टा, 24 घन्टा, त्यो अवस्था हेरेर भरिमा 24 घन्टासम्म धड्याउन सकिन्छ, अथवा 12 घन्टा मात्रै पनि गर्न सकिन्छ। राम्रो चाहिँ राम्रो रिजल्टको लागि चाहिँ 24 घन्टा धड्याएर रोपेको मकै छ भने त्यो एउटा त चाँडो उम्रिन्छ, अनि अर्को चाहिँ पछि गएर यस्तो किसिमको साधारण यो खडेरी पऱ्यो भने पनि केही दिनसम्मको खडेरीलाई, अब धेरै खडेरी पऱ्यो भने त सक्दैन, तर केही दिनको खडेरीलाई यसले सहन सक्छ, साथसाथै यसले उत्पादन पनि बढाउँछ। यो ढड्याएर चाहिँ रोपेको मकैले पछि हाम्रो ओभरअल उत्पादन पनि बढाउँछ र मकै पाक्नलाई पनि 2-4 दिन चाँडो गराउँछ। 2-4 वटा चाहिँ फाइदा छ यो ढड्याएर, हामी सिड प्राइमिङ भन्छौँ अङ्ग्रेजी शब्दमा।
कति बेरसम्म ढडाउनु पर्छ त चाहिँ?
यो चाहिँ अब खाली पानीमा हाम्रो रिकमेन्डेसन 24 घन्टा हो, तर अवस्था कस्तो हुन्छ भने अब हाम्रो आकाशे खेतीमा चाहिँ हामीले खेती गर्नुपर्छ, अब जमिनमा चिस्यान सुक्ने अवस्था भयो भने 18 घन्टा पनि सकिने भयो अथवा 12 घन्टा पनि सकिने भयो, त्यसै खाली मकै रोप्नुको सट्टामा ढगाएर रोप्नु चाहिँ राम्रो।
ए अब त्यसको लागि पनि मकैको उन्नत बिउ छानेर टढ्याउनु पर्यो भन्ने तपाईँको सुझाव?
हजुर हजुर, पहिलो त उन्नत जात अहिले हालसालै सिफारिस भएका जातहरू छान्नु पर्यो, अनि दोस्रो त्यसमा पनि अब ढगाएर गऱ्यो भनेदेखि अझ फाइदा हुने भयो।
अनि अर्को कुरा, जस्तो अहिले पानी पर्यो भन्दैमा मध्यपहाडी भेगतिर त मकै छरिहाल्नु पर्ने बेला त बित्यो होइन नि?
बित्या त छैन, मध्यपहाडी क्षेत्रमा चाहिँ हाम्रो मुख्य मकैको धेरै हुने ठाउँ मध्य पहाड र उच्च पहाड हो, उच्च पहाडमा चाहिँ अब बेला भयो, कतिपय ठाउँमा रोपिसके अहिले रोप्दै पनि छन्, तिनीहरूलाई राम्रै भइरहेको छ भने मध्य पहाडमा चाहिँ जग्गा तयारी गर्न सकिन्छ नि।
जस्तो पानी पर्यो भनेर मकै छरिहाल्नु भन्दा पनि जग्गा तयारी गरेर केही दिन बाटो हेर्दा राम्रो होइन तपाईँले?
हो, केही दिन बाटो हेर्दा राम्रो हुन्छ। धान रोपिसकेको ठाउँ कतिपय ठाउँ धान छ, जहाँ सिँचाइको सुविधा छ त्यहाँ चाहिँ धान रोप्ने नै हो, तर जहाँ सिँचाइको सुविधा त्यति छैन अहिले अब गाउँ काटिसक्यो अथवा तोरी बाली भित्राइसक्यो जग्गा खाली भयो भने त्यहाँ पनि हामीले यो बसन्ते मकै भनेर लगाउन सक्छौँ कि। बसन्ते मकै चाहिँ अब लगाएर पछि अब यो आकाशी खेती गर्ने भने त फेरि पानी पऱ्यो भने हुन्छ, पानी परेन भने हुँदैन, चुन यसो अलिअलि कुलो लगाएर गर्न सकिन्छ भनेदेखि पनि यो बसन्ते मकै लगाउन सकिन्छ। हामी यो चैते सिजनमा मकै लगाउने अनि पछि असारमा चाहिँ भाँचेर फेरि खेतमा हामीले रोप्ने त्यस्तै किसिमको मकै पनि लगाउन सकिन्छ। अनि अर्को तराईतिर जहाँ चाहिँ गहुँ काटिसकेका छन्, गहुँ काटिसकेपछि जुन खाली बस्छ धान रोप्ने बेलासम्म खाली बस्छ त्यस्तो ठाउँमा चाहिँ हामीले दुईवटा कुरा गर्न सकिन्छ, एउटा चाहिँ हरियो मलको व्यवस्था गर्न सकिन्छ अलि पछाडि, अनि अर्को चाहिँ हामीले मुङबिन भनेर यो मुङ्गी मास लगाउन सकिन्छ। मुङ मास लगाउनलाई चाहिँ यसलाई उम्रिनलाई किसान भयो कि जमिनको तयारी गरेर मुङ मास लगाउनलाई चाहिँ फाइदा हुन्छ।
यस वर्षको गएको बर्खामा पानी पनि राम्रो पर्यो, धान उत्पादन बढ्यो, अब यसपालि मकै लगाउने बेलामा पनि राम्रोसँग पानी पर्यो, अब देशको दोस्रो ठुलो उत्पादन मकै होइन, धानपछिको मकै उत्पादन खाद्यान्न बाली भनौँ न, मुख्य खाद्यान्न बाली, अब मकैको उत्पादन पनि यो हिसाबले पानी पर्दै गयो, मौसम यस्तै भयो भने उत्पादन बढ्ने सम्भावना कस्तो छ, तपाईँहरूको आकलन के छ?
अब यो हाम्रो मौसमी खेतीमा भए हुनाले यसरी पानी समयमा जस्तो हिजो आज पानी पऱ्यो अलिअलि भए पनि किसान भयो, अब अलिकति अब मध्य पहाडी क्षेत्रमा उच्च पहाडी क्षेत्रले अहिले फाइदा गरेको छ भने उच्च मध्य पहाडी क्षेत्रमा पनि अब दुई चार दिनपछि फेरि यसरी मकै उम्रिने खालको पानी पऱ्यो र समयसँग यसरी पानी पर्दै गयो भनेदेखि र हाम्रा प्रविधिहरू हामीले विकसित गरेको नेपाल कृषि अनुसन्धान परिषदले विकसित गरेका प्रविधिहरू जुन नयाँ जातहरू छन् अनि त्यसका चाहिँ मल खाद्य व्यवस्थापन गोडमेल व्यवस्थापन इत्यादि गरियो भनेदेखि उत्पादन बढ्छ। यसरी समय समयमा हामीलाई चाहिँ बर्खामा पानी परिदियो भने मनसुन चाहिँ राम्रो भइदियो भनेदेखि समग्रमा हाम्रो चाहिँ आय स्रोत नै बढ्छ कि जिडिपी नै बढ्छ, देशको जिडिपी नै बढ्छ, मकै उत्पादन बढ्छ, धान उत्पादन बढ्छ, त्यो गर्ने बित्तिकै देशको चाहिँ ग्रस डोमेस्टिक प्रोडक्टलाई के भन्छ नेपाली त्यो नै बढ्ने सम्भावना हुन्छ। यसमा जस्तो अहिले चाहिँ झन्डै 7 हाराहारीमा पुग्ने सम्भावना छ, विभिन्न अनुकूलताहरू पनि छन् तर मुख्य चाहिँ मौसम नै हो।
जस्तो अहिले पानी पर्यो बिचमा अलिकति अलि दिन खडेरी भयो भने पनि त्यति धेरै असर नपुर्याउला कि त?
हजुर, अहिले हामीले जुन प्रविधि हामीले नयाँ जातहरू निकालेका छौँ यस्तै अवस्थालाई भनेर निकालेका जातहरू छन्,
त्यो जातको प्रयोग किसानले गर्नु पर्यो।
हो, किसानले नयाँ उन्नत जातहरू चाहिँ प्रयोग गर्नु पर्यो र आफ्नो क्षेत्रलाई कुन चाहिँ उन्नत जात हो भनेर जान्नको लागि कृषि प्राविधिकहरूसँग सल्लाह गर्नु पर्यो।
अब एउटा मात्रै कुरो, जस्तो अघि हामीले कुरा गऱ्यौँ नि असिनाले चाहिँ खेती गर्यो बाली नाली ल्याए भन्ने, यो चाहिँ हरेक वर्ष किसानले भोग्दै आएको, असिनाले पर्ने बित्तिकै बाली नाली चाहिँ अब उच्च पहाडी भेगमा त हिमाली क्षेत्रमा त राम्रो गर्छ भन्ने पनि छ, तर अब लगाइसकेका बाली त्यसले नोक्सान गर्छ, असिनाबाट जोगाउने त्यस्तो कुनै उपाय होला किसानले गर्न सक्ने?
असिनाबाट जोगाउनको लागि अब यत्रो ठुलो गर्न सक्ने लगानी गरेर गर्न सक्ने अवस्था त रहँदैन। हाम्रो जुन ग्लास हाउसमा अथवा हाम्रो यो प्लास्टिक हाउसमा स्क्रिन हाउसमा जुन खेती गरिन्छ नि तिनीहरूमा त जोगिने भयो भने अरूमा चाहिँ ओपन प्लेसमा गर्न खेति त्यसलाई त उपाय केही दिन छैन।
असिना परिसकेपछि हटाइदिने हो भने चाहिँ होइन सकिन्छ भने होइन, असिना जहाँ जमेया छ त्यो हटाइदियो भने त अलिकति
होइन, त्यसले त असिना जमेर असर गरे होइन, असिनाको जुन लाग्छ नि पातमा बोटमा लागेर जुन घाउ चोट लाग्छ त्यो चाहिँ नोक्सानी हो कि, असिना जमेर समस्या होइन, समस्या चाहिँ त्यो
सकिन्छ भने असिना लाग्नेबाट जोगाउनु पर्यो भनौँ न, असिना
अब अर्को अब कतिपय विकसित देशहरूमा चाहिँ के पनि छ भनेदेखि हाम्रो मौसम चाहिँ पूर्वानुमानबाट असिना पर्ने सम्भावना छ है भनेपछि अनि त्यही हिसाबले अब त्यस्तो अलि हाई कमर्सियल भ्यालु भएका क्रपहरूलाई चाहिँ जोगाउने सेयरहरू व्यवस्था गरे हुन्छ, तुरुन्तै सेयर लगाउने अनि यस्ता कुराहरू छोप थापो हाल्ने यता गऱ्यो भने हो, अब त ठुलो स्केलमा गरेको होला सकिँदैन, त्यही अब असिना प्रुन एरियामा आफूले चाहिँ त्यस्तो हाई भ्यालु क्रप लगाउनु भएन, त्यो छल्ने हिसाबले गर्नुपर्ने हुन्छ, त्यस्तो खासै असिनाले छेक्ने प्रविधि अरू छैन त्यस्तो त।
उहाँ हुनुहुन्थ्यो नार्कका वरिष्ठ वैज्ञानिक हरिकृष्ण उप्रेति। अब केही कृषि सल्लाह। चैते धानको लागि के गर्ने त? जग्गाको पहिलो जोताई अगाडि 300-400 किलो कम्पोस्ट र खेती ल्याउने बेलामा डिएपी 3-4 किलो तथा म्युरेट अफ पोटास 2 किलो प्रति कट्ठा वा 400-600 किलो कम्पोस्ट 5 किलो डिएपी तथा 3 किलो म्युरेट अफ पोटास प्रतिरोपणीका दरले एक नासले पर्ने गरी छरिसकेपछि 21-25 दिनको बेर्ना 2-3 वटा प्रति गावामा रोप्नु उपयुक्त हुन्छ। यसै गरी बसन्ते मकैको लागि मकै बालीमा गबारोको प्रकोप बढी भएमा यसको व्यवस्थापन गर्न कार्बोफ्युरन 3% 3-4 दानाको दरले अथवा फिप्रोनिनल 3% अथवा 2-3 दानाको दरले हातमा पन्जा र मुखमा मास्क लगाई दिउँसोतिर हावा नचलेको समयमा बोर्डको गुहोमा राख्नुपर्छ। यसरी विषादी राख्दा कार्बोफ्युरन 650 ग्राम र फिप्रोनिनल 500 ग्राम प्रतिकट्ठाका दरले प्रयोग गर्नु राम्रो हुन्छ। अघिल्ला वर्षहरूमा चाहिँ मकै बालीमा फट्याङ्ग्रा किराले आर्थिक क्षति पुर्याउने भएकाले यसको नियमित अनुगमन गर्नुपर्छ। अनुगमन गर्दा यदि 7-12 वटा फट्याङ्ग्रा किरा प्रति वर्ग मिटर मकै बालीमा पाइएमा मात्र यसले आर्थिक क्षति पुर्याउँछ र विषादीको प्रयोग गर्नु उपयुक्त हुन्छ। यो अवस्थामा प्राविधिकको सल्लाह अनुसार मालाथियन 50% 2 ml प्रति लिटरको दरले छर्नुपर्छ। गहुँबालीमा सिन्दुरी रोगको प्रकोप ज्यादा भएको खण्डमा डाइथेन M45 2.5 ग्राम अथवा टिल्ट 1.5 मिलिमिटर प्रति लिटर पानीमा गोलेर प्रति कट्टा 30 लिटरको दरले बोटको सबै भाग भिस्ने गरी 15 दिनको अन्तरमा 2-3 पटक छर्नु उपयुक्त हुन्छ। आउँदो वर्षदेखि सिन्दुरी रोग अवरोधक जातहरू मात्र लगाउनुपर्छ भनेर कृषि विज्ञले सल्लाह दिएका छन्। यसै गरी उखु बालीको लागि उखु लगाउनु हुने किसानले सिफारिश गरिएका उन्नत जातहरू जितपुर 1, जितपुर 2, जितपुर 3 र जितपुर 4 लगाउन उपयुक्त हुन्छ। जग्गा तयारीको बेलामा 250-300 किलो कम्पोस्ट 3.5 किलो युरिया 4.35 केजी डिएपी तथा 2.22 किलो म्युरेट अफ पोटास प्रति कट्ठा वा 375-450 किलो कम्पोस्ट 5.25 किलो युरिया 6.52 किलो डिएपी तथा 3.33 किलो म्युरेट अफ पोटास प्रतिरोपणका दरले माटोमा राम्ररी मिलाउनुपर्छ। सुक्खा मौसम भएको कारणले माटोमा चिस्यान कम भए सिंचाई गरेर उखु रोप्नुपर्छ। 3 वटा आँखला भएको 1500-2000 वटा सेट प्रति कट्ठा वा 2250-3000 वटा सेट प्रति रोपनीका लागि पर्याप्त हुन्छ। उखुको सेटलाई 2 ग्राम कार्बेन्डाजियम प्रति लिटर पानीको घोल बनाई त्यो घोलमा रोप्न तयार पारेको सेटलाई 15 मिनटसम्म डुबाएर रोप्नुपर्छ। अनि उखु बाली काटेपछि सबै खेतको पातहरू एकसाथ नजलाई ठाउँ ठाउँमा छोड्दै जलाउनुपर्छ। पछि बिउ रोप्ने बेलामा खनजोत गर्दा यस्ता पात तथा डाँठहरूलाई खेतभरि फैलाइदिनुपर्छ, जसले गर्दा विभिन्न थरीका मित्र जीवहरूलाई संरक्षण गर्न सहयोग पुग्दछ। उखु बालीमा माटोको सतहमा नयाँ गुबोमा 1-भन्दा बढी ससना प्वालहरू देखिएमा टुसा पसाउने गबारोको प्रकोप हुने सम्भावना भएकाले यसको प्रकोप कम गर्न 3 इन्च जति माटो चढाउने र हल्का सिंचाईको व्यवस्था गर्दा किरा नियन्त्रण गर्न सकिन्छ। अनि उखु बालीमा लाग्ने कत्ले किरा व्यवस्थापनको लागि खनिज तेल 10-15 ml प्रति लिटर पानीमा मिसाई कत्ले किरा लागेको ठाउँमा भिज्ने गरी 7-7 दिनको अन्तरालमा 3 पटक छर्काउनुपर्छ। उच्च पहाड़मा आलु रोप्ने बेला भएको छ। सिफारिश जातहरू खुम्मल, उपहार, जनकदेव, डेजिरे, कुफ्री ज्योति आदि जातहरू लगाउनुपर्छ। बिउ आलुको साइजका दाना 25-50 ग्राम उपयुक्त हुन्छ। राम्ररी टुसाइसकेका हरिया, मोटा र छोटा टुसा भएका बिउ आलु रोप्दा उत्पादन राम्रो हुन्छ। सकेसम्म बिउ आलुलाई नकाटी रोप्नुपर्छ। ठूला दानालाई काट्ने परे कम्तीमा 2 आँखा भएका स्वस्थ दाना मात्र काटेर रोप्नुपर्छ। रोगी आलुलाई काटेर निरोगी आलुलाई काट्दा रोग सर्ने सम्भावना हुन्छ। अनि सुक्खा जग्गामा आलु रोप्नु परे खर पराल वा छुवाली वा अरू कुनै छाबो राख्दा चिस्यान कायम राखी उत्पादन लिन सकिन्छ। मध्य पहाड़मा पुष अन्तिम हप्तादेखि माघको शुरूतिर रोपेको बिउ आलुमा रोङ्गिङ गर्नुपर्ने बेला भएको छ। रोङ्गिङ गर्दा बेजात र रोगी बोटहरू खोलेर हटाउनुपर्छ। अब फलफूल बाली, यो समयमा फूल फुल्ने फलफूलहरू जस्तै कागती, लिची, आँप बालीहरूमा मौरी तथा अरू किराहरूले गुणस्तरीय फल उत्पादनको लागि परागसेचन प्रक्रिया गर्ने भएकाले यिनीहरूको भ्रमणलाई प्रोत्साहन गर्न विषादी छर्नुहुन्न। विषादीको प्रयोग गर्नै पर्ने भएमा स्थानीय प्राविधिकको सल्लाह लिनुपर्छ। आँपको फड्के किराको व्यवस्थापन कसरी गर्ने त? आगामी हप्ता तापक्रम बढ्दै जाने तथा शुरूआतमा पानी पर्ने सम्भावना भएकाले आँपमा फड्के अर्थात मधुवा किराको प्रकोप देखिन सक्ने हुँदा नियमित अनुगमन गर्नुपर्छ। यस किराको व्यवस्थापनको लागि साइपर मेथ्रिन वा मालाथियन 1.5 ml प्रति लिटर पानीमा घोली फल केराउको दाना जत्रो भएपछि 2-3 पटक छर्नुपर्छ। फड्के किराले शरीरबाट मह जस्तो गुलियो पदार्थ निकाल्ने र त्यसमा भुसुना, लाई आदि झुम्बिने तथा कालो ढुसी जम्मा हुने हुँदा यसलाई हटाउन सर्वो वा एड्सो तेल 10 ml प्रति लिटरमा घोली 2 पटक छर्नुपर्छ। मेवा तथा आँपमा लाग्ने मिली बगको व्यवस्थापन। बोटमा मिली बगको प्रकोप हुने समय भएकाले नियमित अवलोकन गर्नुपर्छ। यसको समस्या समाधानको लागि बगैँचाको सफाइमा ध्यान दिनुका साथै सर्वो तेल 10-15 ml प्रति लिटर पानीमा घोली छर्नुपर्छ। बोटको 1 फिट माथि मूल स्तम्भमा चारैतिर लेसिलो पट्टी रेजिन वा ग्रिजमा कास्टरको तेल मिसाएर लगाएमा बगका बच्चाहरू टुप्पासम्म पुग्न पाउँदैनन् अथवा 400 गेजको 25 सेन्टिमिटर चौडा बाक्लो सेतो प्लास्टिक बोर्डको फेदमा बाँध्नाले किराहरू उक्लेर जान सक्दैनन्। यस्तै धुलो विषादी मालाथिन 20 ग्राम प्रति बोट वरिपरि माटोमा मिसाउनाले बच्चा त्यसको मर्छन् अथवा 2% साइपर मेथ्रिनको झोल प्रयोग गरी निम्प मार्न सकिन्छ अथवा 1 किलो कार्बोफ्युरान प्रति हेक्टरका दरले जग्गामा प्रयोग गर्नुपर्छ। अब केरा बाली, केराको बोट ओइलाउने रोग लागेमा ब्याक्टेरिया वा ढुसी कुनबाट लागेको हो भन्ने प्राविधिकबाट जाँच गराई पत्ता लगाउनुपर्छ। यदि ढुसीबाट लागेको हो भने कपर अक्सिक्लोराइड 2-3 ग्राम प्रति लिटर पानीमा घोलेर 10 दिनको फरकमा 3 पटक जरा भिजाउनुपर्छ। यदि ब्याक्टेरियाबाट ओइलाउने रोग लागेको भएमा कासुबी कासु गामाइसिन 1 ग्राम प्रति लिटर पानीमा घोलेर 15 दिनको फरकमा 2-3 पटक जरा भिजाउनुपर्छ। केराको बोट थाममा लाग्ने घुन किराको नोक्सानी कम गर्न बगैँचाको सरसफाई गर्ने, एउटा गाँचमा 3 वटासम्म मात्र बोट राख्ने र हरेक गाँचमा क्लोरोफाइरिफस 30 ग्राम गाँचको वरिपरि रिङ आकारमा कुलेसो बनाई माटोमा राम्रोसँग मिलाउनुपर्छ। अनि केराको गबारको व्यवस्थापनको लागि फल टिपिसकेपछि रहेको केराको थामलाई सफा पारेर व्यवस्थापन गर्नुपर्छ र बगैँचा सरसफाई गर्नुपर्छ। अब लिची रस्टको व्यवस्थापन। चुना र गन्धक अर्थात लाइम र सल्फर मिसाएर 1:1 अनुपातमा मिसाएर चैतमा 3 पटक छर्दा यो समस्या कम हुन्छ। कपर अक्सिक्लोराइड 2 ग्राम प्रति लिटर पानीमा घोलेर पात भिज्ने गरी 15 दिनको फरकमा 2-3 पटक छर्नुपर्छ अथवा बोडो मिश्रण 1% 15 दिनको फरकमा 2-3 पटक छर्नुपर्छ। तरकारी बाली, सिमी बालीमा सिन्दुरे रोग व्यवस्थापनको लागि शुरूआती अवस्थामा प्रकोप देखिएका पातहरू हटाई जलाउने गर्नुपर्छ। यदि प्रकोप धेरै भएमा कपर अक्सिक्लोराइड 50% डब्लुपी 2 ग्राम वा सल्फर पाउडर 80% डब्लुपी 2 ग्राम प्रति लिटर पानीमा घोलेर बोट भिज्ने गरी छर्कनुपर्छ। गोलबेडाको डडुवा व्यवस्थापनको लागि डडुवाको प्रकोप आकलन गर्न फिल्ड निरीक्षण गर्नुपर्छ। यदि डडुवाको प्रकोप कम छ भने मेनको जेब 75% डब्लुपी 2.5 ग्राम प्रति लिटर पानीमा घोलेर स्प्रे गर्नुपर्छ। यदि डडुवाको प्रकोप बढी नै छ भने क्लाक्सिस एमजेड 72% डब्लुपीको धुलो 2 ग्राम प्रति लिटर पानीमा घोलेर स्प्रे गर्नुपर्छ। यस्तै गोलबेडामा लाग्ने मोजाइक भाइरस सेतो झिँगाले सार्ने भएको हुँदा सुरुमा सेतो झिँगाको नियन्त्रण गर्नुपर्छ। यसको लागि एसिटामाइप्रिड 20% एसपी 1 ग्राम प्रति लिटर पानीमा घोलेर स्प्रे गर्नुपर्छ। यदि मोजाइक भाइरस कम बोटमा मात्र देखिएको छ भने ती बोटहरूलाई उख्लेर जलाउने काम गर्नुपर्छ। यदि मोजाइक भाइरस धेरै क्षेत्रफलमा लागेको छ भने सबै बोटहरूलाई उख्लेर जलाउनु नै राम्रो हुन्छ। यो थियो विभिन्न बाली नाली, फलफूल र तरकारीमा व्यवस्थापन गर्नुपर्ने र ध्यान दिनुपर्ने विषयमा नार्कको सल्लाह। कार्यक्रम बदलिदो नेपालमा फूल खेतीको विषयमा कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कृषि सम्बन्धी विशेष कार्यक्रम बन्दितो नेपालमा तपाईँलाई फेरि स्वागत छ। यसपालि वैशाख जेठमा सयपत्रीको माग बढ़ने भएको छ। वैशाख 31 गते हुने स्थानीय चुनावमा उठ्ने उम्मेद्वार, जित्ने जनप्रतिनिधि र उनीहरूका साथमा हिँड्ने अरू नेता कार्यकर्ताका लागि झण्डै 7 लाख माला चाहिने देखिन्छ। त्यसमध्ये 2 लाख मालाका लागि भारतकै भर पर्नुपर्ने अवस्था छ। सयपत्री 12 महिना उत्पादन हुन नसक्दा अरू देशको भर पर्नु परेको हो, तर सयपत्रीलाई 12 महिना फुलाउन भने सकिन्छ। समग्रमा फूलखेतीको अवस्था र सयपत्रीलाई 12 महिना फुलाउने विषयमा साथी मदन पौड्यालले फूल किसान र व्यवसायीसित कुराकानी गर्नुभएको छ।
नमस्ते, मेरो नाम यशोदा सञ्जेल। मेरो हाम्रो नर्सरीको नाम चाहिँ शिष्टता नर्सरी हो। यो रिङ रोड कुसुन्ती थसीखेल चोकको नजिकै मालासिंह पार्टी प्यालेस भन्दा पछाडि पर्छ होइन। सयपत्री फूलहरू, विभिन्न जातका सिजनेबल फूलहरू फुलाइन्छ। स्थायी रूपको वर्षौंसम्म टिकिरहने फूलहरू पनि फुलेको हुन्छ होइन। सयपत्री फुलहरू फूल फुलाउनको लागि चाहिँ गाह्रो त गाह्रो हुन्छ, जाडो सिजनदेखि फुलाउनु पर्छ होइन। त्यसलाई टेम्परेचर मिलाएर, हिट हाउसहरू त्यसलाई छुट्टै खालको हाउस बनाएर, बिउहरू उत्पादन गर्नुदेखि त्यसलाई बिरुवा हुर्काएर ठूलो योग्य बनाएर फुलाउनको लागि गाह्रो हुन्छ। त्यसमा मलहरू मिलाएर बहुत मेहनतका साथ गर्नुपर्ने हुन्छ। जब एउटा सिजन आइसकेपछि, सिजन जब अलि गर्मी लाग्छ, उसले चाहिँ बाहिर वातावरणमा पनि बाँच्न सक्ने भइसकेपछि चाहिँ त्यसलाई खासै स्याहार्न गाह्रो पर्दैन। हामीहरूले तोकेको मल, बिउ, औषधि उपचार चाहिँ एउटा तालिम प्राप्त हुन्छ नि, नर्सरीको व्यक्तिहरूले तालिम ट्रेनिङ प्राप्त लिएको व्यवसायीहरूसँग सल्लाह लिएर गर्नुभयो भने राम्रोसँग यो फुलहरू फुलाउन सकिन्छ। अलि अफ सिजनको फुल टाइममा फुलाउन चाहिँ त्यसलाई हिटमा राखेर टेम्परेचर मिलाउनु पर्दा अलिक कठिन हुन्छ।
जस्तो यो सयपत्री फुलको बढी माग हुने बेला समय चाहिँ कुन हो?
त्यो चाहिँ अब यो वैशाखदेखि नै सुरु हुन्छ होइन, फागुनको अन्तिमदेखि नै लगाइन्छ, वैशाखदेखि सुरु हुन्छ। मेन चाहिँ यो चाहिँ दसैँ तिहारको लागि बढी माग हुन्छ, असोज कार्तिकतिर, त्यो टाइममा चाहिँ म्याक्सिमम माग हुन्छ त्यो टाइममा। अब मेन चाहिँ एउटा तिहारको लागि, मालाको लागि भनेर स्पेसल छुट्टै फुलाइन्छ, गमलामा सजाउनको लागि भनेर त्यसलाई छुट्टै प्रकारको एउटै साइजको फुल्ने होचो हाइट नजाने टाइपको होइन, तिनीहरू छुट्टै प्रकारको हुन्छ। एउटा बोनन्जा भन्ने सयपत्री हुन्छ, त्यो चाहिँ हाम्रो गाउँघरमा पनि फुल्छ होइन, त्यो रक्ती फुल भनेर चिन्छ लोकल भाषामा। त्यो टाइपमा फुल्ने फुलहरू पनि हुन्छ, गोलो गोलो फुल्दै फुल्दै ठुलो झाङ हुँदै बढ्दै जाने हुन्छ होइन। विभिन्न प्रकारका फुलहरू हुन्छन्।
हाइब्रिड र लोकलमा फरक हुन्छ के?
धेरै फरक हुन्छ। लोकल भनेको अब हामीले गाउँघरमा चाहिँ त्यो फुललाई नै च्यातेर त्यहीबाट उमारेर टन्न लगाउँछ, तर त्यो चाहिँ हामीले पनि अग्लो भएर टिप्नुपर्ने हुन्छ होइन। जुन यो चाहिँ गमलामा बसेर सानो होचो ठाउँमा एकदमै राम्रो एउटै साइजका फुलहरू राम्रोसँग सिँगार्नु भयो भने एउटै गमलामा पनि 50-60 90 पनि फुलेको रेकर्डहरू छ होइन। यो चाहिँ मल जल त्यसमा औषधि उपचारहरू सबै मिल्यो भनेदेखि त्यसरी फुल्छ। अब गाउँघरको लोकल चाहिँ एउटै साइजको नहुने कुकुर फुल फुल्दिने होइन, अनि झाडी बन्ने, अनि त्यो त्यस्तो राम्रो हुँदैन।
अनि यसमा चाहिँ रोग किरा यो समस्या संक्रमण हुन्छ हुँदैन?
हुन्छ, एकदमै हुन्छ। गर्मी बर्खाको टाइममा चाहिँ यसलाई म्याक्सिमम एउटा डडुवा भन्ने रोग लाग्छ होइन, जुन चाहिँ पात चाहिँ सर्लङ्ग आगो लागे जस्तो डढाइदिन्छ कि। त्यो प्रब्लमले गर्दा सयपत्रीलाई चाहिँ अहिले सबैले टिकाउन सक्न गाह्रो छ भन्नुहुन्छ, तर हामीहरू नर्सरीको सम्पर्कमा आउनुभयो, हामीहरूसँग चाहिँ सल्लाह लिएर गर्नुभयो भने त्यो डढ्दैन। त्यसलाई चाहिँ टाइम टाइममा औषधि राखिदिने, भिटामिन स्प्रे गर्ने मात्रै, त्यो बर्खा म्याक्सिमम चाहिँ त्यो बर्खाको टाइममा हुन्छ, अन्य टाइममा त खासै त्यस्तो केही प्रब्लम पर्दैन।
जस अरू किसानले पनि सल्लाह लिने हो भने गर्न सक्छ,
गर्न मजाले सकिन्छ, यो खेती व्यवसायकै रूपमा गर्न सकिन्छ। अझ तिहारमा त कति चाहिँ इन्डियाबाट आइरहेको हुन्छ होइन, हामीले हाम्रै चाहिँ बारीका पाटाहरूमा लगाएर मजाले सेल्स गरेर योबाट धेरै राम्रो सयपत्री फुलहरू बेचेरै पनि 2-5 लाख बेच्ने हाम्रो माताहरूको मान्छेहरू पनि हुनुहुन्छ, हामीले पनि बेचिरहेको हो तिहारको टाइममा होइन। यसलाई चाहिँ राम्रो व्यवसाय गरी तिहारको टाइममा दसैँ तिहारको लागि उत्पादन गरेर अन्य टाइममा नसके पनि त्यो टाइमलाई टार्गेट बनाएर गर्नुभयो, नर्सरीहरूसँग चाहिँ कुन टाइममा रोप्दा कति दिनमा फुल्छ भनेर पनि हामीले निकाल्न सक्छौँ कि, यति दिनमा चाहिँ यो फुल फुल्छ, दिन गनेर पनि यो सयपत्री फुललाई चाहिँ फुलाउन सकिन्छ होइन। अब ठ्याक्कै तिहारमा त हाम्रो त तिहारको भोलि टिकाको भोलिपल्टदेखि त्यो फुलको त कुनै महत्त्व रहन्न, त्यो दिनसम्म चाहिँ त्यो टाइममा ठ्याक्कै फुलेर तपाईँले टिपेर बेच्न सक्नुहुन्छ भन्नेसम्म आइडियाहरू हामीले दिन सक्छौँ, त्यो अनुसारले लाउनु भयो भने एकदम राम्रो हुन्छ।
भनेको वैशाखमा उत्पादन लिनका लागि कहिले रोप्ने?
वैशाखमा माघको अन्तिमद्वारा रोप्नुपर्छ फुल फुलाउनको लागि, त्यो माघको 15 पछाडितिर रोप्न थाल्नुभयो भने तपाईँले चैतको अन्तिममा वैशाखको पहिलो दोस्रो हप्तासम्म मजाले फुल्छ त्यो फुल।
जस्तो म एउटा कृषक हो, मैले मेरो बगैँचामा चाहिँ सयपत्री फुल फुलाउनु पर्यो भने सुरुवाती चरणबाट चाहिँ के गर्दै जानु पर्ला?
यो सयपत्री फुल सुरुमा चाहिँ यसको पहिला नम्बरमा बिउको ब्रान्ड जान्नु पर्दछ होइन, विभिन्न बजारमा विभिन्न प्रकारका बिउहरू हुन्छ, यो कुन प्रकारको कुन ब्रान्डको बिउ हो भनेर जान्न सक्नु पर्यो होइन। त्यही अनुसारको बिरुवाहरू आफूले बिउबाट उत्पादन गर्न सकिँदैन भने बिरुवाहरूबाट राम्रो खालको बिरुवाहरू, राम्रो बिउको बिरुवाहरू रोप्ने राम्रो नर्सरीहरूबाट लिएर बिउहरू लगाउने हो होइन। त्यो राम्रो बिउहरू पर्यो र स्याहार सुसार अनि त्यो अब हामीहरूले भने अनुसारले तपाईँहरूले बिउ मलहरू मिलाउनु भने एकदमै राम्रोसँग फुल्छ त्यो फुलहरू।
तपाईँ त एउटा नर्सरी व्यवसाय पनि गर्नुहुन्छ, यो व्यवसाय फुल व्यवसायबाट तपाईँहरूको अर्थ उपार्जन अथवा पैसा कमाउने माध्यम हुन्छ नि,
यसमा सम्भावना धेरै नै छ होइन। सबैभन्दा महत्त्वपूर्ण हाम्रो जिन्दगी चाहिँ अब यही व्यवसायबाटै स्टार्ट भएको हो होइन। अहिले अब दुईवटा बच्चाहरू पढाउन हामीहरूलाई चाहिँ यही व्यवसायले पुगिरहेको पनि छ, खुसी पनि छौँ। तर के भने पैसा त अन्य अन्य क्षेत्र अन्य अन्य फिल्डमा पनि लगानी गरेर कमाउन सकिन्छ होइन। यसमा पनि लगानी निकै ठुलो परिरहेको हुन्छ, महँगो हुन्छ। तपाईँलाई एउटा सयपत्री बिरुवाकै 40-50 रुपियाँसम्म बिक्री हुन्छ होइन, महँगो हुन्छ, रिस्की छ, मरेर जान्छ। तर के भने अरू अरू यो सन्तुष्टि आनन्द हुने फल फुलहरू बेचेर होइन, रमाइलो काम गर्दाखेरि पनि मजा लाग्ने, त्यहाँ त्यस्तै खालको राम्रो मान्छेहरूसँग भेटघाट हुने, सम्बन्धहरू बढ्ने, त्यो कारणले गर्दाखेरि सन्तुष्टिको लागि पनि हो र हाम्रो चाहिँ परिवारमा एकदमै यसले परिवर्तनै ल्याएको छ यो व्यवसायबाट।
र यस्तो फुल खेतीलाई अझै अगाडि लैजान र फुल खेतीमा आउन चाहने किसानलाई चाहिँ हौसला दिन कुन कुन तहबाट कसरी काम गरिदिए सजिलो हुन्छ जस्तो लाग्छ त?
यसलाई चाहिँ अब पर्सनल गर्नको लागि त गाह्रो छ होइन। अब यो व्यवसाय गर्नेहरूको लागि कस्तो छ भने अब सरकारी जग्गाहरू हुँदैन, व्यक्तिको प्राइभेट जग्गाहरूमा महँगो भाडाहरू लिएर गएर महँगो भाडा तिरेर उसले एग्रिमेन्ट पुगे पछाडि हटाइदिने, उसले अर्को घर बनाउने अथवा अन्य व्यवसायमा लगाउने अनि त्यो चाहिँ त्यहाँ एक ठाउँमा सेटल भइसकेको हुन्छ, फेरि सर्नुपर्ने, उसको ग्राहकहरू भाँडिने, यो व्यवसायलाई धेरै गाह्रो र सङ्घर्ष गर्नुपर्ने अवस्थाहरू छ। सम्पूर्ण हामीलाई मात्रै होइन, सम्पूर्ण पुष्प व्यवसायहरूको समस्या चाहिँ यही नै हो होइन। एउटा निश्चित ठाउँमा एउटा चाहिँ फ्लोरिकल्चर फ्लावर प्लान्ट एरिया भनेर कहीँ छुट्याइदिएर व्यवसायहरूलाई सजिलो बनाइयो कुनै निकायहरूबाट भने धेरै राम्रो हुन्छ होइन। अब यो व्यक्तिहरूले चाहिँ अरूको जग्गामा भाडामा लिएर त्यो गर्न चाहिँ एकदमै गाह्रो छ, त्योबाट गर्न चाहिँ एकदम सबैलाई प्रब्लमहरू परिरहेको छ। त्यो कारण
अरू यो बारेमा केही दिनुपर्ने जानकारीहरू तपाईँलाई लागेको?
अब खासै त्यस्तो जानकारी त अब सबैलाई यो फुलको सम्बन्धी ज्ञान छैन होइन, आमै यत्रो पैसा पर्छ र यो त सयपत्री हो भन्ने जस्तो हुन्छ, अथवा यो त जिरानियम भन्ने फुल हुन्छ, बाह्रै मासे फुल्छ, त्यो हाँगा गाड्यो भने साथीकोबाट ल्याएको थिएँ टन्न भयो भन्ने पनि कुरा हुन्छ। तर त्यसमा पनि बिउको ब्रान्ड हुन्छ, सिडको प्रकार हुन्छ, कुन तरिकाले फुल्छ अनि यो कसरी लागेको हो भन्ने हुन्छ होइन। जुन चाहिँ ओरिजिनल बिउबाट उमारेर फुलाएको फुलहरूको राम्रो हुन्छ, फुल राम्रो फुल्छ, पातभन्दा फुल बेसी हुन्छ भने, अनि हाँगाहरू गाडेको भने त्यो चाहिँ राम्रो हुन्न कि, पात बेसी हुने, झर्लक्क हुने, झुन्डिने हुन्छ होइन। सयपत्री फुलहरू रोगको बारेमा, औषधि भिटामिनहरूको बारेमा सम्पर्क नर्सरीवालाहरूसँग सम्पर्क गरेर या त गार्डेनरहरू ट्रेनिङ प्राप्त गार्डेनरहरू छन् भने उनीहरूसँग सल्लाह गरेर लगाउनु भयो भने यसले धेरै शुभ दिन्छ होइन, सुवास पनि हुन्छ, सयपत्री फुल त एकदमै राम्रो भयो।
मेरो नाम दुर्गाबहादुर सापकोटा, मेरो घर सिन्धुपाल्चोक, यहाँ तिनचुली बौद्धमा मेरो नर्सरी छ अनि त्यहाँ अहिले 2.5 रोपनीमा गइराखेको छु। सयपत्री अब सिजनल सयपत्री अब तपाईँले लाउन जाने भने यो बाह्रैकाल हुन्छ होइन, अब बाह्रै महिना हुन्छ यो, अब त्यस्तै अनुसार अन्य भने अब हामीले सयपत्री चाहिँ यो कट फ्लावरको छुट्टै भेराइटी हुन्छ, यो सिजनलको छुट्टै भेराइटी हुन्छ, त्यसलाई अब बेग्लै बेग्लै नै सेट हाउसहरू हुनुपर्छ त्यसलाई।
यसको बजार माग?
बजार एकदम छ, यसको गर्न सक्यो भने बजार धेरै राम्रो छ।
कुन कुन बेला बढी डिमान्ड हुन्छ?
बढी त दसैँ तिहार धेरै डिमान्ड हुन्छ, तर यो यतिखेर सिजनमा निकाल्न सक्यो भने धेरै फाइदा हुन्छ सयपत्री।
बजारमा यो फुलको अहिले अभाव हो के हो?
अभाव छ अहिले, सबै बाहिर इन्डियाबाट ल्याउँछ अहिले, किनभने यहाँ त्यति निकाल्न सक्दैन, त्यो हिट नपुगेको कारणले गर्दा त्यस्तो छ।
हिट भन्नाले
तातो, हामीलाई बढी तातो चाहिन्छ सयपत्रीलाई, अनि यहाँ तातो त्यति पुग्दैन, अनि अलिअलि गरेर निकाल्छौँ सयपत्री, धेरै गाह्रो हुन्छ, धेरै छोपेर निकाल्नु पर्ने हुन्छ।
ए भनेको सयपत्री फुल सदाबहार फुलाउनका लागि अलिकति गाह्रो छ?
गाह्रो, धेरै गाह्रो छ, तर तातो भयो भने चाहिँ फुल्छ, एकदमै बाह्रैकाल फुल्न सक्छ सयपत्री।
यसबाट हाम्रो आम्दानी हुन्छ नि, यो पाटो चाहिँ कस्तो छ?
आम्दानी गर्न सक्यो धेरै राम्रो छ, गर्न चाहिँ पऱ्यो दुःख हुन्छ, तर धेरै राम्रो छ आम्दानी सयपत्री।
सयपत्री गाउँमा फुलाउने सयपत्री र यसरी नर्सरी बजारमा फुलाउने सयपत्री फरक हो कि उस्तै हो?
फरक हो, गाउँमा वर्षमा एकचोटि फुलाउने त्यो लोकल सयपत्री हो, यो चाहिँ अब सबै हाइब्रिड बाहिर विदेशबाट मगाउनुपर्छ सबै बिउहरू।
अनि तपाईं त आफै एउटा नर्सरी व्यवसायी पनि हुनुभयो, नर्सरी व्यवसाय चाहिँ कस्तो छ त?
अब खुशी छु, जे होस् परिवार पालेको छ, सबै आनन्द छ, खुशी छु। अब अरूको जस्तो घर बनाउला के गर्न भन्ने चाहिँ छैन, जे होस् आनन्दसँग गुजारा चलेछ।
कति जनाको परिवार?
सातजना।
सातजनाको परिवार पाल्नु?
सातजना परिवार पालेछ, तिनजना काम गर्नेलाई पालेछ, भन्नु छ।
ए, काम गर्नेहरू पनि छन्?
तिनजना हुनुहुन्छ, रोजगार दिएछ।
र यो फुल व्यवसायलाई अझै अगाडि लैजान, अझै नर्सरी व्यवसायहरूलाई अझै माथि स्तर उठाउन कुन लेभलबाट कसरी के गरिदिए हुन्थ्यो भन्ने लाग्छ त?
अब यसमा चाहिँ सरकारले हामीलाई अहिले अभाव भएको जमिनहरू छ होइन कतिवटा ठाउँमा, अनि सरकारले लोन दिने स्रोत रूपमा अनि त्यस्तो व्यवस्था गरिदियो भने चाहिँ यो व्यवसाय राम्रो फस्टाएर जान्छ, खास त्यो हो। अहिले कृषिले पनि अलिअलि सहयोग गरिरहेको छ, त्यसमा व्यवसायहरू खुसी छन्।
हजुर, म रामजी प्रसाद तिमिली सेना, फ्लोरिकल्चर एसोसिएसन नेपालको उपाध्यक्ष।
र मैले केन्द्रित गरेर सदाबहार अलिकति सयपत्री फुलमा जोड्न खोजेँ, यसको अवस्था?
सयपत्री फुल चाहिँ पहिला सुरुमा के थियो भने सयपत्री फुल हाम्रो यो आन्तरिक चाहिँ 20% मात्रै हुन्थ्यो, 80% आयात हुन्थ्यो। जस्तै गत वर्ष हाम्रो यो तिहारको डाटा हेर्दाखेरि तिहारमा हाम्रो पुष्प व्यवसायीहरूको मार्फत चाहिँ 10 लाखवटा मालाको कारोबार भयो। 10 लाखवटा मालामा 8 लाखवटा हाम्रो आफ्नै स्वदेशकैले पुग्यो, 2 लाखवटा माला मात्रै यो छिमेकी मुलुक यसमा पनि भन्नुपर्दाखेरि भारतबाट आयात भयो।
र अब त सयपत्रीलाई धेरै जसोले दसैँ तिहारको कुरामा जोड्छन् भने, तर मैले यसलाई सदाबहार भन्न खोजेँ भने यसको चाहिँ ठ्याक्कै महत्त्व सान्दर्भिकता
होइन? सयपत्री फुल चाहिँ पहिला के हुन्थ्यो भने हाम्रो यहाँको स्थानीय लोकल सयपत्री मात्रै युज हुन्थ्यो, त्यो चाहिँ हाम्रो दसैँ तिहारमा मात्रै फुल्थ्यो। अहिले चाहिँ सयपत्री 12 महिना फुल्ने खालको सयपत्रीको बिउ त्यसमा चाहिने प्रविधि टेक्नोलोजीहरू आइसकेका हुनाले सयपत्रीको माला पनि हाम्रो यहाँ पनि 12 महिना हुन्छ। अनि सयपत्री फुलको माला भने चाहिँ विशेष गरी यो 12 महिना युज हुने खालको मालाहरू हो, जस्तै बिहे वर्तमान शुभ कार्य अब अन्य कार्यको लागि जेमा पनि सयपत्री माला नै बढी युज हुन्छ।
र वैशाख अन्तिममा चाहिँ स्थानीय चुनाव हुँदैछ भने त्यस चुनावलाई लक्षित गरेर किसानले उत्पादन गर्नुपर्ने सयपत्री र एसोसिएसनले गर्नुपर्ने पहल यो चाहिँ के भइरहेको छ, कसो छ नि?
होइन, अहिले यो अहिले तत्कालै सयपत्री गरिरहनु भएको छ, धेरै ठाउँमा गरिरहनु भएको छ। अब वैशाखमा चाहिँ गर्मी पनि हुन्छ, त्यो बेलामा सयपत्री माला चाहिँ राम्रो आउँछ, हाम्रै देशकोले लगभग पुग्छ भन्ने अहिले आशा गराउनु गरिरहनु भएको छ, धेरैजना लगाइरहनु भएको छ। अब तपाईँले हेर्नु भने अहिले दार्जिलिङमा पनि व्यवसाय रूपमा सयपत्री खेतीहरू धेरैवटा छ, 15 त त्यहाँ दार्जिलिङका सयपत्री खेतीको मात्रै हाम्रो गत वर्ष मात्रै मेम्बर बनेर उहाँहरूले काम गरिरहनु भएको छ।
सयपत्रीमा मात्रै?
हजुर, सयपत्रीमा मात्रै।
बजार मूल्य यो के हुन्छ यसको खास?
मालाको चाहिँ अब बजार मूल्य चाहिँ 40 रुपियाँदेखि 100 रुपियाँमा गत तिहारमा कारोबार भयो, तर नर्मल्ली अहिलेको स्थितिमा चाहिँ 30-40 रुपियाँमा माला राम्रै पाइन्छ।
र यो फुल सयपत्रीसँगै अरू फुल किसानले फुलाउन अथवा नर्सरीमा उत्पादन गर्न गाह्रो साह्रो अप्ठ्याएको सहजीकरण के कस्ता गर्नुपर्ने छन्, के कस्ता समस्या छन्, के कस्ता समस्या चाहिँ सल्टिँदैछन्?
होइन, समस्याहरू त धेरै छन्। समस्या त अब किसानहरूलाई आर्थिकै समस्या हुन्छ भन्नुपर्दाखेरि, अब यो हाम्रो पुष्प व्यवसाय गर्ने चाहिँ धेरै जस्तो बाहिरको व्यवसायी हुनुहुन्छ, अनि यो व्यवसाय चाहिँ सहरलाई केन्द्रित गरेर गर्नुपर्ने हुन्छ। बैङ्कबाट लोन लिन पनि के छ भने सहरकै धितो खोजिदिन्छ, कृषिमा लोन त दिन्छु भन्छ तर धितो सहरको खोजिदिन्छ, यो एकदम गाह्रो कुरा हो। व्यवसायले चाहेर पनि लगानी गर्न सकिरहनु भएको छैन। अनि त्यो भन्नाले अब हुन त अब नेपाल सरकारले अहिले नेपाल सरकार कृषि विकास मन्त्रालय फ्लोरिकल्चर एसोसिएसन मार्फत व्यवसायीको लागि टनेल अनि सयपत्री खेती गर्नेको लागि चाहिँ साना बाँसका टनेलहरू यसरी हामी वितरण गरिरहेका छौँ। यसपालि पनि हामीले वितरण कार्यक्रम छ, टेन्डर स्वीकृत भएर अब छिटो नै हामी वितरणमा गर्दैछौँ। यो भनेको व्यवसायिकलाई प्लस पोइन्ट हो। अब नेपाल सरकारको 35% मात्रै व्यवसायले लगानी गरेर उहाँहरूले व्यवसायमा लाग्न पाइरहनु भएको छ अहिलेको स्थितिमा। अहिले नै भन्न पर्दाखेरि चाहिँ अब गत वर्षको उसमा चाहिँ हामी 20% आयात गर्थ्यौँ, अब यसपालि यसै गरी हामीले अब कार्यक्रम गर्दै जाने भने अब 2 वर्ष पछाडि सयपत्रीमा हामी आत्मनिर्भर हुन्छौँ।
सयपत्री र समग्रमा फूलखेतीको अवस्थाको विषयमा कुरा गर्दा गर्दै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको विशेष बदलित नेपालबाट प्राविधिक साथी मनोज विष्टसँगै साथी मदन पौड्याल र म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छौ। नमस्कार।